यो रेडी नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संसदको चालू अधिवेशन आजदेखि अन्त्य। कम उमेरका बालबालिकामा पनि कोरोना संक्रमण बढ़न थालेपछि वैशाख महिनाभर शहरी क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने सरकारी निर्णय। कोरोना भाइरस विरूद्ध पहिलो चरणको खोप लगाएकाहरूका लागि भोलिदेखि दोस्रो खोप लगाइँदै र कारागारमा रहेका रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमै मृत्यु भए रसियाले गम्भीर मूल्य चुकाउनुपर्ने अमेरिका सहित राष्ट्रहरूको चेतावनी। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू हिउँदे अधिवेशन आजबाट अन्त्य गर्नुभएको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकको सिफारिशमा राष्ट्रपति भण्डारीले संसद अधिवेशन अन्त्य गर्नुभएको हो। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक प्रावधान छ। राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर कुमार चुडाल र नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ। राष्ट्रपतिले नेपालको संविधानको धारा 129 दुई बमोजिम न्याय परिषदको सिफारिशमा आज उहाँहरूलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। चुडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश हुनुहुन्छ। उहाँहरूको नामलाई संसदीय सुनवाई विशेष समितिले केही दिन अघि अनुमोदन गरेको थियो। नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटिको बैठक अहिले केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ। बैठकलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनु भएको छ। प्रधानमन्त्रीको सम्बोधनपछि महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नुहुनेछ। सरकारले कोविड 19 प्रभावित शहरी क्षेत्रका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। बालुवाटारमा आज बिहान बसेको मन्त्री परिषद बैठकले उक्त क्षेत्रका शैक्षिक संस्था बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्था बन्दका विषयमा सरकारवाला पक्षसँग परामर्श गरी सुझाव तयार गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 15 वर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको भन्दै शैक्षिक संस्था बन्द गर्न कोविड 19 नियन्त्रण सम्बन्धी उच्च निकाय सीसीएमसीमा गत हप्ता नै सिफारिश गरेको थियो। सरकारले भोलिदेखि कोविड 19 को दोस्रो मात्राको खोप लगाउँदैछ। गत माघ 14 फागुन 10 गतेसम्म कोविड 19 को पहिलो मात्रा लगाएका व्यक्तिहरूलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख 7-11 गतेसम्म आफूलाई पाएक पर्ने खोप केन्द्रमा गई खोप लगाउनेछन्। पहिलो खोप अभियान अन्तर्गत विभागले भारत सरकारको अनुदान प्राप्त खरिद गरेको कोविशील्ड खोपको मात्रा दिएको थियो। विभागले गत माघ 14 16 तथा माघ 27 29 गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख 7 माघ 18 22 गते र फागुन 2 गते लगाएकाले यही वैशाख 8 गते, माघ 23 र फागुन 3 गतेदेखि 5 गतेसम्म लगाएकाले वैशाख 9 गते, माघ 24 गते र फागुन 6 8 र 9 गते लगाएकाले वैशाख 10 गते र माघ 30 र फागुन 7 तथा 10 गते लगाएकाले वैशाख 11 गते दोस्रो मात्राको खोप लगाउनका लागि भनिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ। पहिलो मात्रा करिब 18 लाख मानिसले लगाएका थिए। त्यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल 1,23,000 लगाएका छन्। खोप शाखाका प्रमुख डाक्टर गौतमले 7 जिल्लाका 40 वर्षदेखि 59 उमेर समूहका 1,23,000 भेरोसेल खोप लगाइएको जानकारी दिनुभयो। भेरोसेल गत चैत 25 यही वैशाख 5 गतेसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका 40 वर्षदेखि 59 वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको थियो। गत चैत 16 गते चीन सरकारको अनुदानमा 8 लाख मात्रा भेरोसिल खोप नेपाल आएको थियो। कोविशील्डको दोस्रो मात्राको खोप अभियान सकिएपछि पुनः भेरोसिल खोपलाई निरन्तरता दिइने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि प्राप्तिको राष्ट्रिय अभियान सफल पार्न सरकार हर क्षेत्रबाट लागिपरेको बताउनु भएको छ। देशको पुराना विद्यालयहरूमध्ये पर्ने ललितपुरको पाटन माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले 97 वर्ष अघि अर्थात देशमा प्रवेशिका परीक्षा बोर्ड बन्नुभन्दा अघि स्थापित विद्यालयले नयाँ भवन पाउँदा गुणस्तरीय शिक्षा दिन सकिने अर्को एक अवसर प्राप्त भएको समेत बताउनुभयो। विद्यालयको स्थापना विक्रम सम्वत 1981 तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले गरेका थिए। पाटन माविले देशमा धेरै पुस्ता प्रणाली र शासनहरूबीच पुलको काम गर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो। प्रधानमन्त्री ओलीले भवनका लागि ऋण सहयोग उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले हामी समृद्धि प्राप्तिको लक्ष्य प्राप्तिका लागि हरेक क्षेत्रबाट प्रयास अघि बढ़ाइरहेका छौं भन्नुहुँदै त्यसको प्रमुख पक्ष मध्ये शिक्षा पनि एक भएको बताउनुभयो। करिब 18 करोड़ रूपियाँको लागतमा बनेको नयाँ विद्यालय भवनमा 3 ब्लक अन्तर्गत 27 कक्ष कोठा र एउटा प्रयोगशाला समेत रहेका छन्। साथै तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरको पालामा बनेको एक सभाहलको प्रबलीकरण समेत यसै अवसरमा गरिएको छ। विक्रम सम्वत 2072 सालको भूकम्पपछि जापान सरकारले पुनर्निर्माणका लागि जिम्मा लिएको कुल 274 विद्यालय मध्ये पाटन मावि सहित 218 निर्माण पूरा भइसकेको छ। नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ। समसामयिक राजनैतिक विषयमा छलफल गर्न दिउँसो 1 बस्ने भनिएको बैठक नेताहरू उपत्यका बाहिर रहेका कारण भोलि दिउँसो 1 बस्ने गरी स्थगित भएको माओवादी केन्द्रले जनाएको छ। प्रतिनिधि सभा अर्थ समितिले चालू आर्थिक वर्षको बजेट कार्यान्वयन र आगामी वर्षको बजेट तयारीका सम्बन्धमा आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल गरेको छ। समितिले आज बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग पूँजीगत खर्च कम हुनुका कारण त्यसमा भएका नीतिगत समस्या र आगामी बजेट कार्यान्वयनका विषयमा छलफल गरेको हो। मन्त्रालयका सचिव एक नारायण अर्यालले चालू आर्थिक वर्षको वित्तीय प्रगति 20% मात्र रहेको उल्लेख गर्नुहुँदै पूँजीगत खर्च कम हुनका कारण र कार्यान्वयनमा रहेका नीतिगत समस्याबारे समितिलाई जानकारी गराउनु भएको थियो। छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले सीमित बजेटका बावजूद पनि मन्त्रालयले क्षेत्रगत विकास र संघीयता कार्यान्वयनसँग सम्बन्धित क्षेत्रमा बजेट कार्यान्वयन गरिरहेको बताउनुभयो। उहाँले मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा हिमाली तथा उच्च पहाड़ी जिल्ला केन्द्रित नयाँ कार्यक्रम समेट्न लागि र त्यसका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो। सरकारले आज र भोलि 5 मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि निशुल्क खुवाउनका लागि राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ए 6 महिनादेखि 5 मुनिका बालबालिका र जुकाको औषधि अभेन्डाजोल 1 5 मुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिनुभयो। सो कार्यक्रम अन्तर्गत देशभरिका 52,000 खोप केन्द्रबाट 5 मुनिका 27 लाख बालबालिकालाई भिटामिन ए र 23,60,000 बढ़ी बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ। पाल्पाको निजदी गाउँपालिका 4 पिपल भन्ज्याङमा जीप दुर्घटना हुँदा 7 घाइते भएका छन्। मित्याल रामपुर सड़क खण्डको खादरबाट रामपुरतर्फ जाँदै गरेको G1J5711 नम्बरको जीप दुर्घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ। बारासिमरा औराहाका युवाहरू दुधौरा नदी घाटको सरसफाई अभियानमा जुटेका छन्। घाटमा शव जलाएपछि बाँकी रहेको दाउराले नदी दुर्गन्धित बनाएपछि ती दाउरा अर्को शव जलाउन मिल्ने गरी भण्डारण गरी नदी सरसफाईमा जुटेको उनीहरू बताउँछन्। बाराबाट संवाददाता रञ्जन यादव।
बारा सिमरा औराहाका युवाहरू दुधौरा नदी घाटको सरसफाईमा जुटेका छन्। उनीहरूले घाटमा लास जलाएर बाँकी रहेको दाउराहरूले नदी दुर्गन्धित देखिएपछि सरसफाई अभियान चलाएका हुन्। सब जलाएर बाँकी रहेका दाउरा र मुढाहरूलाई अर्को सबको लागि उपयोग गर्ने उद्देश्यले युवा समूहले खोलाको नजिक बाँकी दाउरा भण्डारण गर्न थालेको एक युवा विनोद सापकोटा बताउनुहुन्छ।
चल्दै आएको परम्परा परिवर्तन चाहिँ हुन्छ, समय लाग्छ। यदि मेरो कुनै कारणवश डेथ भइहाल्यो भने मेरो लागि चाहिँ गाउँघरबाट दाउरा खोजेर ल्याउनु, मबाट एउटा सांस्कृतिक परिवर्तनको चाहिँ शुरूआत गर्नु, यो हाम्रो अहिले जुन हामीले स्टोरेज गरेका छौँ त्यही दाउरा युज गरेर चाहिँ मेरो दाह संस्कार गर्नु भनेर मैले पहिलो हप्ता नै यहाँ साथीहरूलाई भनिसकेको छु।
सब जलाएर बाँकी रहेको दाउरा अर्को लासलाई प्रयोग गर्नुहुन्न भन्ने धार्मिक परम्परावादी सोचलाई बदल्दै स्थानीयहरू सांस्कृतिक रूपान्तरणमा लागेको स्थानीय युवा सुनिता छेत्री बताउनुहुन्छ।
जुन रहेको दाउरा हुन्छ यो चाहिँ त्यतिकै प्रदूषण भइरहेको खोलामा जथाभावी, त्यो भन्दा त बरु त्यसलाई पुनः सदुपयोग गरेको राम्रो हुन्छ जस्तो लाग्छ।
प्रत्येक सब जलाउन एक टेक्टर दाउरा मुढाहरू सामुदायिक तथा साझदारी वनबाट निशुल्क माग्ने वा किन्ने परम्परा रहि आएको भए पनि अबदेखि एक टेक्टर डढेको मुढाले धेरै लास जलाउनमा प्रयोग हुने युवा समूहको बुझाइ छ। युवाहरूको यस्तो क्रियाकलाप प्रति केही स्थानीयहरूले विरोध जनाए पनि यसले निकट भविष्यमा वातावरण संरक्षण र रुख बिरुवाको जगेर्नामा मदत पुग्ने विश्वास लिएको छ। रञ्जन यादव, रेडियो नेपाल, बारा।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानु पर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री रहेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे, हजुरको एनटिसी सिम छँदैछ त्यसैमा राखे भो, मेरो लागि लिउला अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखोलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्थाबारे संचार माध्यममा आएका समाचारपछि अमेरिका सहितका पश्चिमा राष्ट्रहरूले विपक्षी नेता नाभाल्नीको कारागारभित्रै मृत्यु भए रसियाले गम्भीर मूल्य चुकाउनु पर्नेतर्फ सचेत गराएका छन्। आर्थिक अनियमितता गरेको भन्ने पुरानो आरोप लगाएर जेल सजाय भोगिरहेका नाभाल्नीले आफूले स्वास्थ्य उपचार पाउनुपर्ने माग गर्दै विगत 18 दिनदेखि भोक हड़ताल गरेका कारण उहाँको स्वास्थ्य अवस्था थप नाजुक बन्ने गएको भन्ने समाचार आएको एक दिनपछि अमेरिका, बेलायत, फ्रान्स र जर्मनी सहितका राष्ट्रहरूले उपचार नपाई नाभाल्नीको जेलमा निधन भए सो घटना रसियाका लागि घातक हुनेतर्फ सचेत गराएका हुन्। इजिप्टको राजधानी कायरोबाट मानसौरा शहरतर्फ जाँदै गरेको रेल दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार 11 जनाको मृत्यु भएको छ भने लगभग 100 जना जति घाइते भएका छन्। इजिप्टमा एक महिनाको अवधिमा भएको यो दोस्रो रेल दुर्घटना हो। तौक शहर नजिकै पुगेका बेला भएको दुर्घटनामा रेलको 4 डिब्बा लीकबाट बाहिर गएको बताइएको छ। अफगानिस्तानमा पूर्ण शान्ति कायम नभई अमेरिकाले त्यहाँ तैनात सबै सेना फर्काउन लागेको भन्दै निर्णयको बारेमा टीका टिप्पणी भइरहेका बेला अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले राष्ट्रपति जो बाइडेनले सेना फर्काउने सम्बन्धमा लिनुभएको निर्णय सही भएको बताउनु भएको छ। अमेरिकी विदेश मन्त्री ब्लिङ्केनले अफगानिस्तानमा मात्र नभएर आतंक जहीँ तहीँ विस्तार भइरहेको भन्दै त्यस्ता चुनौतीको सामनाका लागि अमेरिकाले आफ्नो स्रोत साधनको परिमार्जनमा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। र विगत 1 दशकदेखि गृहयुद्धको मार झेल्दै आएको सिरियामा आज राष्ट्रपति निर्वाचन अन्तर्गत मतदान शुरू भएको छ। पछिल्ला वर्षहरूमा विपक्षी समूहलाई ठाउँ ठाउँबाट धपाउन सफल राष्ट्रपति बशर अल असद अर्को 7 वर्षीय कार्यकालका लागि पनि निर्वाचित हुने पक्का जस्तै रहेको बताइएको छ। सिरियामा विगत 10 वर्षदेखि जारी सशस्त्र विद्रोहका क्रममा कम्तीमा 4 लाख जनाले ज्यान गुमाइसकेका छन् भने जनसंख्याको आधा जनता विस्थापित हुनु परेको अवस्थामा पछिल्लो राष्ट्रपति निर्वाचन हुन लागेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। संसदको चालू हिउँदी अधिवेशन आजदेखि अन्त्य। कम उमेरका बालबालिकामा पनि कोरोना संक्रमण बढ़न थालेपछि वैशाख महिनाभर शहरी क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय। कोरोना भाइरस विरूद्ध पहिलो चरणको खोप लगाएकाहरूका लागि भोलिदेखि दोस्रो खोप लगाइँदै र कारागारमा रहेका रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमै मृत्यु भए रसियाले गम्भीर मूल्य चुकाउनुपर्ने अमेरिका लगायतका राष्ट्रहरूको चेतावनी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।